यो रेडियो नेपाल हो। अब सुनिल थापाबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। नेपाली कंग्रेस पार्टी आफ्ना संस्थापक नेता विश्वेश्वर प्रसाद कोइरालाले अंगीकार गर्नुभएको राष्ट्रिय मेलमिलाप दिवस विविध कार्यक्रम सहित मनाउँदै अहिलेको सन्दर्भमा जनअधिकारको रक्षा गर्नु नै मेलमिलापको मूल सन्देश रहेको कंग्रेस सभापति शेरबहादुर देवाको भनाई। आज उपत्यकाको तापक्रम यो वर्षकै सबैभन्दा कम 0.8 डिग्री सेल्सियसमा झर्यो र चीनमा प्रशोधित पानी र खोपको व्यापार गर्ने जोङसान भारतका मुकेश अम्बानीलाई पछि पार्दै एसियाकै धनी व्यक्ति बने। अब पूरा समाचार। नेपाली कंग्रेसले आज 45 मेलमिलाप दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाउँदैछ। नेपाली कंग्रेसले आफ्ना संस्थापक नेता विश्वेश्वर प्रसाद कोइराला लगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्काउनु भएको दिन 16 गते पुष 16 गतेलाई हरेक वर्ष राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको रूपमा मनाउँदै आएको छ। यसै सन्दर्भमा कंग्रेसले आज 77 जिल्लामा आमसभा, गोष्ठी, र्याली, कोण सभा लगायतका कार्यक्रम गरी 45 मेलमिलाप दिवस मनाउने जनाएको छ। नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली जनतालाई केन्द्रमा राखिएको राष्ट्रिय मेलमिलापको नीति आज पनि उत्तिकै सान्दर्भिक र महत्वपूर्ण रहेको बताउनु भएको छ। कंग्रेसको सूचना संचार तथा प्रचार विभागले आज भर्चुअल माध्यमद्वारा गरेको कार्यक्रममा उहाँले जनअधिकारको रक्षा नै मेलमिलापको मूल सन्देश रहेको बताउनुभयो। सभापति देउवाले संसद विघटनको कार्य अलोकतान्त्रिक रहेको टिप्पणी गर्दै संविधानको रक्षाका लागि नेपाली कंग्रेस प्रतिबद्ध रहेको पनि बताउनु भएको कंग्रेस पार्टी मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो। नवलपरासीको सुनवल स्थित लुम्बिनी चीनी मिलका संस्थापक मनोज अग्रवाल वीरगंजबाट पक्राउ परेका छन्। उखु किसानको बक्यौता तिर्न बाँकी रहेको चीनी मिलका संचालक विरूद्ध सरकारले पक्राउ पूर्जी जारी गरेपछि फरार रहेका अग्रवाललाई आज बिहान वीरगंजबाट पक्राउ गरिएको हो। नेपाल प्रहरीको अपराध महाशाखाको टोलीले जिल्ला प्रहरी कार्यालय पर्सासँग समन्वय गरी अग्रवाललाई वीरगंजबाट पक्राउ गरेको प्रदेश नम्बर 2 प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक धीरज प्रताप सिंहले जानकारी दिनुभयो। लुम्बिनी चिनी मिलले उखु किसानलाई करिब 17 करोड़ रूपियाँ भुक्तानी दिन बाँकी रहेको छ। उखु किसानहरूले चिनी मिल संचालकसँग सम्झौता कार्यान्वयन नभएको भन्दै आन्दोलन गरेर पुष 13 गते सरकारसँग 4 बुधे सहमति भएसँगै स्थगित गरेका थिए। आज काठमाडौँ उपत्यका सहित देशभर चिसो बढ़ेको छ। काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज 0.8 डिग्रीमा झरेसँगै आज यस वर्षकै बढ़ी चिसो महसुस गरिएको छ। तराई क्षेत्रमा बाक्लो हुसुले जनजीवन प्रभावित भएको छ। उपत्यकाको तापक्रम अबका केही दिन निरन्तर घट्ने क्रम रहे पनि माइनसमा पुग्ने सम्भावना भने कमै रहेको मौसमविद राजु प्रधानाङ्गले जानकारी दिनुभयो। आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम -8.5 डिग्री र सबैभन्दा धेरै विराटनगरको न्यूनतम तापक्रम 8.2 डिग्री सेल्सियस मापन भएको छ। चितवनको रत्नगर नगरपालिकाले भूमिहीन दलित तथा सुकुम्बासीलाई लाल पूर्जा वितरण प्रक्रिया शुरू गरेको छ। नगरस्तरीय भूमि सम्बन्धी समस्या समाधान सहजीकरण समितिको बैठकले लाल पूर्जा वितरणका लागि औपचारिक रूपमा काम शुरू गर्ने निर्णय गरेको हो। यसका लागि एक हप्ताभित्र सुकुम्बासीबाट लाल पूर्जाका लागि फारम भर्ने काम शुरू गर्ने तथा नगरभित्रको सार्वजनिक जग्गाको नगद संकलन गर्नका लागि सूचना प्रकाशन गर्ने तयारी भइरहेको नगर प्रमुख नारायण बलले जानकारी दिनुभयो। साथै बैठकले नापी कार्यालय भरतपुरसँग प्राविधिक तथा अन्य आवश्यक सामग्री माग गर्ने निर्णय भएको छ। रत्नगरमा हाल 1500 बढ़ी सुकुम्बासीको घर धुरी रहेको छ। विपन्नता र गरीबीको कारण असुरक्षित बसोबास गर्दै आएका मकवानपुरका 873 घर परिवारले सुरक्षित आवास पाउने भएका छन्। संघीय सरकारले ल्याएको सुरक्षित आवास कार्यक्रम अन्तर्गत जिल्लाका 10 पालिकाका दुर्गम क्षेत्रमा असुरक्षित रूपमा बसोबास गरिरहेको घरको छानामा पहिलो चरणमा जस्ताको छाना लगाउने कार्य अघि बढ़ाइएको छ। मकवानपुरबाट हाम्रा संवाददाता विश्वराम अधिकारीले तयार पारेको रेडियो रिपोर्ट।
सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत जिल्लाका 10 पालिकामा असुरक्षित बसोबास गरिरहेका नागरिकको घरमा खरको छानो विस्थापित गरेर जस्ता पाता लगाउन लागि सघन शहरी तथा भवन निर्माण आयोजना चितवनका प्रमुख भूपराज पौडेलले बताउनुभयो।
खरको छाना भएका, फुसको छाना भएका, हावाहुरीले आगलागीले प्रभाव पार्न सक्ने खालको छाना भएका घरधनीहरूलाई चाहिँ प्रत्यक्ष रूपमा लाभान्वित गर्नको लागि संघीय सरकारको बजेटबाट अधिकतम 50,000 रुपियाँ दिने तरिकाले कार्यक्रम आएको छ। यसमा मकवानपुर क्षेत्र नम्बर 1 200 घर र मकवानपुर निर्वाचन क्षेत्र नम्बर 2 चाहिँ 673 घरहरूको छाना फेर्ने कार्यक्रम हुनेछ।
कार्यक्रम अन्तर्गत जिल्लाका विभिन्न पालिकाका अति विपन्न, गरीब र भूकम्प पुननिर्माणमा नपरेका परिवारले मात्र सुविधा प्राप्त गर्ने उहाँले बताउनुभयो।
15 सूचना स्थानीय तहले प्रकाशित गरिसकेपछि विवरणहरू संकलन हुन्छ र त्यो विवरण सघन शहरी तथा भवन निर्माण आयोजन चितवनबाट चाहिँ अङ्क प्रदान गरिनेछ। अधिकतम अङ्क पाउने लाभग्राहीले स्थानीय तहले तोकेको ब्याङ्कमा सम्झौता भइसकेपछि खाता खोल्नेछन् र यसमा छाना र त्यसलाई चाहिने सपोर्ट डाँडाबाटको लागि विशेष गरी बजेट चाहिँ छुट्याइएको।
अहिलेको कार्यक्रम विकट स्थानमा कार्यान्वयन गर्ने र बाँकी स्थानहरूमा आगामी वर्षमा संघीय सरकारलाई सहयोग पुग्ने गरी स्थानीय तहबाट समेत बजेट विनियोजन गरेर कार्यान्वयन गर्ने योजना रहेको बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलनले बताउनुभयो।
विशेष गरी हामीले बागमती गाउँपालिकाको अलिक विकट ठाउँ 3 ओडालाई फोकस गरेर यो आर्थिक वर्षमा चाहिँ कार्यान्वयन गर्ने अगाडि बढ़िरहेको छ। यदि पुगेन भने स्थानीय तहको सरकारले पनि बजेट विनियोजन गरेर त्यसलाई टुङ्गाउने हिसाबले अगाडि बढ्ने योजनामा छ।
स्थानीय तहको सहयोगमा आगामी आर्थिक वर्षसम्ममा सम्पन्न गर्ने लक्ष्यका साथ काम शुरू गरिएको संघीय सांसद कृष्ण दाहालको भनाइ छ।
जो गरीब छन्, असुरक्षित बसोबास गरिरहेका छन्, उनीहरूलाई लक्षित गरेर यो कार्यक्रम शुरू भएको छ र यो आर्थिक वर्षभित्रमा सुरक्षित आवास पाउनेछन् र बाँकी रहेकालाई अर्को वर्ष हामी पूरा गर्ने लक्ष्य लिन्छौ।
नेपाल सरकारको सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षमा विपन्नता र गरिबीका कारण असुरक्षित बसोबास गर्दै आएका नागरिकले सुरक्षित आवास पाउने भएपछि जनता पनि खुसी छन्। रेडियो नेपालका लागि विश्व अधिकारी मकवानपुर।
यो थियो हाम्रा संवाददाता विश्व अधिकारीले तयार पार्नु भएको रेडियो रिपोर्ट। अब बाँकी प्रसंग। बाँकेमा ट्रक र टाटा सुमो एक आपसमा ठोकिँदा भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने 2 घाइते भएका छन्। पूर्व पश्चिम राजमार्ग अन्तर्गत राप्ती सुनारी गाउँपालिका 8 शमशेरगंजमा भएको दुर्घटनामा नेपालगंज उपमहानगरपालिका 20 राजाकी संगीता मगरको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ। दुर्घटनामा घाइते भएका अन्य 2 नेपालगंज मेडिकल कलेजमा उपचार भइरहेको छ। कोरोना संक्रमणको कारण पोर्चुगलमा 27 नेपाली युवकको उपचारको क्रममा मृत्यु भएको छ। तनहुँ घर भई विगत 2 पोर्चुगलमा रहेका तिलबहादुर राणा पछिल्लो 1 निमोनिया र कोविड संक्रमणबाट ग्रसित थिए। उनको साउ सोसे अस्पताल मार्ती मुनिज लिस्मनमा उपचारको क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ। महानगरीय प्रहरी वृत्त बौद्धले 9 अनुसन्धानपछि सुनचाँदी चोर्ने समूहलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख नवीन कार्कीका अनुसार पक्राउ पर्नेमा झापा स्थायी ठेगाना भई काठमाडौँ आरूबारी बस्ने 27 सोनाम लामा, झापा कन्काईका 25 सनम माझी, शिव शताक्षीका 23 विजय लिम्बू, भोजपुर पैदामुका 32 सन्तोष भिक, 35 सूर्यबहादुर श्रेष्ठ र सिन्धुपाल्चोकका 37 सञ्जीव तामाङ र भारतीय युवराज बलु बबर रहेका छन्। उनीहरू सबै लामो समयदेखि चोरीमा संलग्न रहेको प्रमुख नवीन कार्कीले जानकारी दिनुभयो। हुलाकी राजमार्ग अन्तर्गत कैलालीको भजनी नगरपालिकाको कन्द्रा नदीमा पुल निर्माण शुरू गरिएको लामो समय बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन। 2.5 निर्माण गरिसक्ने लक्ष्यका साथ शुरू गरिएको पुल निर्माणमा ढिलाइ हुँदा स्थानीयवासीलाई आवत जावतमा समेत समस्या परेको छ। कैलालीबाट हाम्रो संवाददाता ईश्वर सावले तयार पारेको अर्को रेडियो रिपोर्ट।
कैलालीको भजनी नगरपालिका वडा नम्बर 3 स्थित कन्द्रा नदीमाथि पुल बन्न शुरू भएको 9 बितेको छ। उक्त पुलको अहिलेसम्म 60% मात्र काम सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ। हुलाकी राजमार्ग अन्तर्गत बन्न लागेको उक्त पुलको 2.5 निर्माण सम्पन्न गर्ने गरी बिरुवालामा साल्पा शेर्पा कम्पनीले ठेक्का लिएको थियो। लामो समयसम्म पनि पुल नबन्दा त्यहाँका नागरिकलाई आवत जावत गर्न निकै समस्या भइरहेको छ। भजनी नगरपालिका वडा नम्बर 3 सीताराम चौधरी भजनी नगरपालिकाको वडा नम्बर 5 र 7 स्थानीयलाई भजनी नगरपालिका आउन त्यो नदी तर्नै पर्ने हुन्छ। वडा नम्बर 7 श्यामलाल थारू
बर्खाको टाइममा धेरै समस्या पर्छ, हाम्रो पुल छैन, डुङ्गा मात्रै लाग्छ, पुल बनेपछि त हामी झन् राम्रो हुन्थ्यो।
लामो समयसम्म पुल नबन्दा भजनीको मात्र नभई हुलाकी राजमार्गको पनि गति कम भएको छ। यसरी पटक पटक थपिएको म्यादमा पनि काम नगर्ने ठेकेदार कम्पनीलाई कारवाही गरिनुपर्ने स्थानीयको माग। लाग्छ। स्थानीय जय बुडा:
एक दशकसम्म एउटा पुल नबन्दाखेरि भजनीको विकास मात्रै रोकिएको छैन, धुलाकी सडकको जुन किसिमको स्पिड थियो त्यो रोकिएको छ। एक दशकसँग त्यो पुल बन्दैन भने त्यसलाई समातेर कानूनी कारवाही गर्नुपर्छ।
बिरुवा लामा सालपा शेर्पा कम्पनीले भने आफ्नो तर्फबाट कुनै पनि लापरवाही नभएको प्रतिक्रिया दिएको छ। शुरूमा डिजाइन परिवर्तन हुँदा ढिलाइ भएको र पछि साझेदारहरूले काम नगर्दा ढिलाइ भए पनि अहिले काम जारी रहेको निर्माण कम्पनीले जनाएको छ। कोरोनाका कारण केही समस्या आए पनि यो आर्थिक वर्षभित्र पुल निर्माणको काम सम्पन्न हुने बताउनुहुन्छ कम्पनीका साइट प्रतिनिधि नगेन्द्र रावत।
विवाद भएर पहिलो साल त मैले कामै गर्न पाएन, यो पालि त अब अफिसले पनि लाइन प्लान दिनलाई कन्सेसन गरेको छैन, सँगसँगै गरिन्छ, ब्याकको पनि काम गरिन्छ। अब त्यो मेन भनेको त्यो सुपरभिजनको कामहरू भएपछि यो आर्थिक वर्षभित्र मजाले सकिन्छ।
हुलाकी राजमार्ग आयोजना कार्यालय धनगढीका अनुसार 4,42,00,000 रुपियाँ लागतको पुल निर्माणको म्याद थप गर्दै 2077 माघसम्म पुर्याएको छ। ईश्वर साउद, रेडियो नेपाल, टिकापुर, कैलाली।
बाबा, हाम्रो स्कुलमा पाठशाला सियुजी सिमको फारम भर्ने अरे, हजुर पनि जानुपर्छ है।
के हो नानी यो पाठशाला सियुजी सिम भने?
नेपाल टेलिकमको सरकारी स्कुलका शिक्षक विद्यार्थी र अभिभावकहरू बीच पठन पाठनका लागि मोबाइलमा जति पनि कुराकानी गर्न मिल्ने अनि 10 कक्षासम्म पढाइ हुने पाठ्य सामग्री राखेको वेबसाइट खोलेर पढ्न मिल्ने निशुल्क पाठशाला सियुजी सिम
मोबाइलमा पढ्ने मात्र भनेर भो खर्च नि?
नेपाल टेलिकमले निशुल्क सिम दिन्छ रे, हजुरको एनटिसी सिम छँदैछ त्यसैमा राखे भो, मेरो लागि लिउला अनि मासिक खर्च पनि पालिकाबाट नै तिरिदिनेले।
ओहो, स्कुल नखुलेर मलाई त तिमीहरूको पढाइको कस्तो पिर लागेको थियो, अब भने ढुक्काउने भयो। नेपाल टेलिकम, राष्ट्रको संचार।
छोटो विश्रामपछि समाचारमा पुनः स्वागत छ। अब केही अन्तर्राष्ट्रिय प्रसंग। भारतको जम्मू कश्मीर स्थित श्रीनगर इलाकामा सुरक्षा फौजको कार्यवाहीमा 3 उग्रवादी कार्यकर्ता मारिएका छन्। भारतको रक्षा स्रोतले दोहोरो भिडन्तको क्रममा मारिएका 3 इस्लामिक अधिवादी समूहका लडाकु भएको जनाएको छ भने मृतकका आफन्तहरूले पनि मारिएका सबै निर्दोष रहेको दावी गरेका छन्। वर्षौंदेखि अशान्त रहेको कश्मीर क्षेत्रमा आक्रमक कार्यवाहीमा रहेको भारतीय सुरक्षा फौजको कार्यवाहीमा यस वर्ष मात्र 200 बढ़ी संख्याका लडाकु मारिसकेका छन्। सिरियाको तनावग्रस्त दियरियल जूर प्रान्तमा बसमा यात्रा गरिरहेका सर्वसाधारणलाई घेराहाली भएको आक्रमणमा कम्तीमा 28 मृत्यु भएको छ। सिरियाको सरकारी संचार माध्यमले बसमा सवार सबै व्यक्ति सर्वसाधारण भएको जनाएको छ भने त्यहाँको घटनाका बारे अनुगमन गरिरहेको एक स्रोतले आक्रमणमा परेका व्यक्ति सिरियाली सैनिक भएको दावी गरेको छ। सो घटनाका सम्बन्धमा कुनै समूहले जिम्मेवारी स्वीकारेको छैन। सिरियामा वर्षौंदेखिको सशस्त्र संघर्षको कारण लाखौंले ज्यान गुमाइसक्दा पनि संघर्ष अन्त्य हुने संकेत भने देखिएको छैन। यमनको दक्षिणी शहर एडेन स्थित विमानस्थलमा भएको विस्फोटमा कम्तीमा 22 मृत्यु भएको छ। यमनमा हालै गठन भएको सरकारका प्रमुख प्रधानमन्त्री माइन अब्दुल मलिक सायद सहितका उच्च पदस्थ व्यक्तिहरू साउदी अरबबाट सो विमानस्थलमा अवतरण गरेकै समयमा भएको विस्फोटमा अन्य 50 भन्दा बढ़ी व्यक्ति घाइते भएका छन्। प्रधानमन्त्री सायदले आफू सहित सबै मन्त्रीहरू सकुशल रहेको बताउनु भए पनि घटनामा केही मन्त्री सहितका व्यक्ति परेको विश्वास गरिएको छ। यमनमा छिमेकी मुलुक साउदी अरेबियाको समर्थन प्राप्त सरकार क्रियाशील छ भने विद्रोही हाउती समूहले साउदी अरबको कठपुतली सरकार विरूद्ध सशस्त्र संघर्ष जारी राखेको कारण 10,000 व्यक्तिले ज्यान गुमाइसकेका छन्। चीनमा प्रशोधित पानी र खोपको व्यापार गर्ने जोङ सानसान एसियाकै धनी व्यक्ति बन्न सफल भएका छन्। ब्लूमबर्गको आँकडामा 77.80 अर्ब डलरको सम्पत्ति जम्मा गरेका जोङले भारतका मुकेश अम्बानी र चीनकै ज्याकमालाई पछि पार्दै एसियाको पहिलो नम्बरको धनी व्यक्ति बन्न सफल हुनुभएको उल्लेख छ। पत्रकार च्याउ किसान हुँदै स्वास्थ्य सेवामा प्रवेश गरेका सानसानको विश्वभरमा 11 धनी व्यक्ति बन्न सफल भएका छन्। अब समाचारको अन्त्यमा प्रमुख समाचार फेरि एकपल्ट। नेपाली कंग्रेस पार्टी आफ्ना संस्थापक नेता विश्वेश्वर प्रसाद कोरेलाले अंगीकार गर्नुभएको राष्ट्रिय मेलमिलाप दिवस विविध कार्यक्रमसहित मनाउँदै अहिलेको सन्दर्भमा जनअधिकारको रक्षा गर्नु नै मेलमिलापको मूल सन्देश रहेको कंग्रेस सभापति शेरबहादुर देवाको भनाई। आज उपत्यकाको तापक्रम यो वर्षकै सबैभन्दा कम 0.8 डिग्री सेल्सियसमा झर्यो र चीनमा प्रशोधित पानी र खोपको व्यापार गर्ने जोङ सान भारतका मुख्य सम्मेलनले पछि पार्दै एसियाकै धनी व्यक्ति बने। यसको साथै 3 बजेको समाचार सकियो। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस्त, नमस्ते।